بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، یہ فرما رہے ہیں اللہ پاک کے حافظوا علی الصلوات والصلاۃ الوسطی، نمازوں پر محافظت کرو، نمازوں کی پابندی کرو، نمازوں پر محافظت کرو. دو لفظ استعمال ہوتے ہیں قرآن پاک میں زیادہ نمازوں کے لیے، ایک اقامت کا لفظ استعمال ہوتا ہے قائم رکھو اقیم الصلاۃ، اور دوسرا یہ ہے کہ حافظوا علی الصلوات الذین هم علی صلواتهم یحافظون. جس کا مطلب یہ ہوتا ہے کہ ہمیشگی بھی ہونا، اور اس کا مطلب یہ ہوتا ہے کہ اس کے خشوع اور خضوع میں اور یکسوئی میں اضافہ کرنا. اور اس میں صلاۃ وسطی کی خاص طور پر درمیان کی جو نماز ہے اس کی خصوصیت کے ساتھ میں پابندی کرنا. اکثر مفسرین کے پاس درمیان کی نماز سے عصر کی نماز مراد ہوتی ہے، اور علماء نے اس کی وجہ یہ لکھی ہے کہ یہ مشغولیت کا وقت ہوتا ہے، لوگوں کی تکان کا وقت ہوتا ہے، مشغولیت کا وقت ہوتا ہے، اپنے اپنی مصروفیتوں سے واپسی کا وقت ہوتا ہے، کاروبار کو بزنس کو سمیٹنے کا لپیٹنے کا وقت ہوتا ہے. تو کہیں ایسا نہ ہو کہ اس میں مشغولیت تم کو اللہ تبارک و تعالیٰ کی یاد سے غافل کرے. تو اس کا مطلب یہ بنتا ہے کہ جو نارمل حالت ہے اس میں بھی آدمی کو اللہ تبارک و تعالیٰ کی یاد، اللہ تعالیٰ کے دھیان کی طرف متوجہ ہونا چاہیے، اور نارمل حالت کے علاوہ جو حالت انتہائی ذہن کو بیزی کرنے والی اور مشغول کرنے والی ہوتی ہے اس میں بھی اللہ تبارک و تعالیٰ کی یاد کی آدمی کو نگرانی کرنی ہوتی ہے. اس لیے زیادہ تر تو عصر کی نماز مراد لی جاتی ہے صلاۃ وسطی سے، جس کی تاکید آج پڑھی گئی. اس میں یہ فرمایا گیا کہ تم نمازوں کی بھی محافظت کرو اور صلاۃ وسطی کی خصوصیت کے ساتھ میں محافظت کرو. تھوڑے دن پہلے لوگ چونکہ مختلف اعمال پر دین کے کاموں کے اوپر ریسرچ کرتے رہتے ہیں یا ان پر ریسرچ آٹومیٹکلی نکل آتا ہے، تو ایک آرٹیکل میں بات آئی تھی کہ 4 بجے سے لے کے 6 بجے کے درمیان آدمی پر ایسا وقت آتا ہے کہ اس کو یکسوئی کے ساتھ کسی ایک چیز کی طرف متوجہ ہونا پڑتا ہے. اگر وہ ایسا نہ کرے، اپنے دماغ کو کانسنٹریٹ کرنے کی کوشش نہ کرے، تو اس کے پاگل پن کا اندیشہ رہتا ہے. ایسا آدمی پاگل ہو سکتا ہے. 4 بجے سے 6 بجے کے درمیان اس کو سب چیزوں کو چھوڑ کے اپنا دماغ ایک طرف کرنے کی، چاہے تھوڑی دیر کے لیے کیوں نہ ہو، ضرورت پڑتی ہے. پتہ نہیں ڈاکٹروں نے کیسے نکالی یہ بات انسان کی مشغولیت کے اعتبار سے، مصروفیتوں کے اعتبار سے. اس قسم کی باتیں آتی ہیں، اور اللہ کا شکر یہ ہے کہ وہ آ کے دین پر چپک جاتی ہیں ہمارے دین کے لیے، اور فائدہ مند ہو جاتی ہیں. دین کے سلسلے میں اللہ پاک جہاں اور کام کر رہے ہیں وہاں ایک یہ بھی ہے کہ جدید جتنی تحقیقات سامنے آتی جائیں گی وہ دین کے فیور میں ہوں گی. سائنس جو ہے وہ کبھی بھی اسلام کو جھٹلائے گی نہیں، سائنس ہمیشہ اسلام کو طاقت پہنچانے کا کام کرے گی. اب استعمال کرنے والے کی بات ہے کہ آدمی کس طریقے سے اس کو استعمال کرے گا اسلام کی طاقت کے واسطے. بقیہ سائنسی تحقیقات جو ہوتی ہیں وہ کیوں پہ نہیں ہوتی، کیا پہ ہوتی ہیں، یہ کیا چیز ہے، یہ کیا ہوتا ہے، یہ کیسے ہوتا ہے، کیا اور کیسے پہ ہوتی ہیں، جبکہ اسلام کا جو جواب ہوتا ہے وہ کیوں کا ہوا کرتا ہے. اب تعالی شانہ نے جو انسان کا مذہب بنایا ہے وہ مذہب اصل انسانی زندگی کی کامیابی کے لیے ہے. اس لیے جتنی چیزیں دنیاوی تحقیقات سے متعلق سامنے آتی چلی جائیں گی وہ اسلام کی تقویت کا باعث ہوں گی. 25 پارے میں ایک جگہ پر اللہ پاک نے اس مضمون کو بیان فرمایا ہے کہ ہم باہر اور تمہارے اندرون میں، سنوری حمایاتنا فی الافاق وفی انفسہم، ہماری نشانیاں باہر اور تمہارے اندرون میں ایسی سامنے لانے والے ہیں کہ دین کا حق ہونا تمہارے سامنے واضح ہو جائے گا. حتی یتبین لہم انہ الحق اولم یکف بربک انہ علی کل شیء شہید، کیا تمہارے رب کے لیے یہ بات کافی نہیں ہے کہ وہ ہر شے پر گواہ ہے، ہر چیز پر اللہ پاک پروردگار گواہ ہے. اس وجہ سے ایسی چیزیں لے آتا رہے گا جو تمہارے دین کی تقویت کا باعث بنتی چلی جائیں گی. پہلے زمانے میں جب یہ بات کہی جاتی تھی کہ الفاظ جو ہے وہ لکھے جا رہے ہیں، وہ جناب کیسے جو ہے محفوظ کیے جا سکتے ہیں، الفاظ ہر آدمی جو اس کے منہ سے نکلتا ہے وہ لکھا جاتا ہے، تو لوگوں کو سمجھانے میں پریشانی ہوتی تھی کہ بھائی منہ کی چیز کو کیسے محفوظ کریں گے آپ. लेकिन टेप के जरिए से आने वाली चीजें सामने आ गई कि नहीं भाई, जो आदमी के मुंह से निकलता है वो महफूज हो जाता है। पहले जमाने में आदमी का मूवमेंट जो है, उसके फंक्शन जो है, वो कैसे महफूज होंगे, क्या है, अल्लाह पाक के पास हर चीज को कैसा हिसाब दिया जाएगा, समझाने में मुश्किल होती थी। अब जब से ये मूवी का निजाम निकला, आसानी से पता चल रहा है कि भाई एक एक आदमी की हरकत और सुकून को कैसे महफूज किया जा सकता है। पहले मेराज के वाकये को समझाने में बड़ी दुश्वारी पेश आती थी, अब बाद में सेटेलाइट के निजाम और ये और फलां, उससे ये चीज अल्लाह पाक वाज़ह फरमा दे रहे हैं कि नहीं, ये तो ऐसी कोई बात नहीं है, तो होने वाली चीज है, हो सकती है, पॉसिबल है, इसमें कोई हरज की बात नहीं है। ऐसे ही यहां पर भी है कि सलात वुस्ता के बारे में कुरान पाक में तो यह है कि तुम इसकी खसूसियत से पाबंदी करो। अब डॉक्टर ये कह रहे हैं कि अगर उस वक्त थोड़ी इबादत के वास्ते वक्त नहीं निकाला जाए तो जिंदगी में पागल हो जाने का डर है, इसका उससे जोड़ निकल आ गया। बहरहाल ये है कि हमें आसर की नमाज के लिए भी खसूसियत से वक्त निकालना चाहिए और पाबंदी होनी चाहिए। पांच वक्त की नमाजें फर्ज होती हैं दिन में, और पांचों वक्त की नमाज इस्लाम में इतनी अहम है कि अगर एक आदमी इस्लाम मुसलमान भी हो और नमाज न पढ़ता हो तो हुजूर ने फरमाया कि उसका इस्लाम ऐसा है जैसे ऐसा आदमी जो बगैर सर का है। आदमी बगैर सर का हो तो उस आदमी का कोई एतबार नहीं, कोई हैसियत नहीं उसकी। ऐसे ही किसी आदमी के पास इस्लाम हो लेकिन उसके इस्लाम में नमाज न हो तो उसके इस्लाम की कोई हैसियत नहीं, उसके इस्लाम का एतबार नहीं। अब जाहिर है कि अगर मुसलमानों में से 90% 95% ऐसे मुसलमान होंगे जिनके इस्लाम को सर ही नहीं है, आई बात समझ में, तो ऐसे मुसलमान की हिफाजत कैसे होगी? ऐसे मुसलमान की हिफाजत हो न हो क्या फर्क पड़ता है? ऐसे मुसलमान के साथ अल्लाह की मदद कैसे रहेगी? ये है वजह। उम्मत मुस्लिमा जो इस वक्त पूरी दुनिया में परेशान है वो दुनियावी हालात की वजह से परेशान नहीं है, उसके दीन ने उसकी दुनिया को बर्बाद किया हुआ है। यानी उसने अपने दीन को बर्बाद किया तो फिर उसके दीन की बर्बादी ने उसके दुनिया को बर्बाद किया, बर्बाद कर रही है। इसलिए मुसलमानों के साथ हमदर्दी यह है कि उनको इस्लाम समझाया जाए और उनको नमाज पे लाया जाए। इसलिए पूरी दुनिया में नमाज की मेहनत होती है इस वक्त कि भाई किसी तरीके से मुसलमान नमाज पे आ जाए, खास हो, आम हो, पढ़ा लिखा हो, बेपढ़ा लिखा हो, हुक्मरा तबका हो कि महकूम तबका हो, बिजनेसमैन हो कि उमरा हो कि औरबा हो, सब में। जैसे इससे पहले भी ये मजमून निकला था कि जब फर्द बनाया जाएगा ना, हर फर्द बनाया जाएगा, एक एक आदमी बनाता है इस्लाम, तो फिर ये आदमी कहां जाके फिट होने वाला है वो मुकद्दरात है, वो मालूम नहीं है। फर्द के लिए कि अगर सारे अफराद पर मेहनत हो पूरी दुनिया के मुसलमानों में तो अब कोई आदमी सदर बन रहा है, तो अगर वो पक्का सही मुसलमान है और सदर बना उससे फायदे ही पहुंचेगा, नुकसान नहीं पहुंचेगा। कोई हुकूमत का अहदेदार बन रहा है, फौज का जिम्मेदार बन रहा है, या जरा मिनिस्ट्री में किसी खास अहदे के ऊपर है, अगर वो बना हुआ आदमी होता तो जाहिर है कि उससे इंसानों को अजियत न पहुंचती, वो लोगों के खून का प्यासा न होता, वो लोगों के ही खिलाफ, मुसलमानों के ही खिलाफ एक्शन न ले रहा होता। मगर चूंकि उसकी कोई तरबियत ही नहीं हुई, एक आम जानवर की तरीके से उसको पाला गया है, बड़ा हो गया है, वो मजहब से तो उसका कोई ताल्लुक नहीं रहा। उसकी वजह से असल इस्लामी जो तरीकेकार है वो ये है कि फर्द पर मेहनत की जाए। अब ये फर्द कहां जाके बैठने वाला है, कौन सी पोजीशन संभालने वाला है, अल्लाह पाक उसको क्या हैसियत देने वाला है वो नहीं मालूम है। अगर वो दीनदार हो गया, वो नेक हो गया, वो खुदा से डरने वाला हो गया, उसके अंदर इंसानियत आ गई, उसके अंदर अखलाक पैदा हो गए, तो फिर जहां भी होगा, जिस हालत में भी होगा, उसमें अल्लाह के हुक्म को पहचानेगा और उससे मुताल्लिक अल्लाह के दीन को वो पहचानेगा। इस्लाम ये कहता है कि जिस जगह पर आदमी है उससे मुताल्लिक उसके दीन को वो पहचान कर उसको लागू करे, जहां पर भी वो बैठा है, जिस पोजिशन में भी हो, जिस जगह भी हो, उस जगह का एक दीन है, उस जगह का एक मजहब है, तो वो मजहबी अहकाम क्या है उस जगह बैठने के उसको मालूम होने चाहिए। अब एक आदमी इमाम बना तो इमामत का एक दीन है, उसको मालूम होना ना कि इमामत कैसे होती है, क्या है इसकी जरूरियात, क्या है मसाइल, क्या है, कब नमाज टूटती है, कब नहीं टूटती है, कब सजदा सहू है, कब नहीं है। जैसे इमामत एक जगह का नाम है, खिताबत एक जगह है, ऐसे ही कमेटियों की सदारत होती है, मस्जिदों की जिम्मेदारियां होती है, जितने कमेटियों के सेंटरों के जिम्मेदार है आप देखेंगे उस दीन से वो नावाकिफ है। उम्मत ने नुमाइंदगी के तौर पर उनको एक सेंटर दिया हुआ है, उसके वो कमेटी के मेंबर हैं, उनको मालूम है कि उसका क्या दीन है। आप देखेंगे कि जो दीन के सही एक्टिविटीज है उनको रोकते हैं और जो दीन के गलत एक्टिविटीज है उनको जारी रखते हैं। सेंटरों में आप जाके देखो यही हो रहा है, क्या जायज है, क्या नाजायज है, कैसे जो है ना एहतमाम होना चाहिए वहां पर, इंतजाम का, चीजों का कैसे एहतमाम नहीं होना चाहिए, वाकिफियत नहीं है। इदारों का यही हाल है, सेंटरों का यही हाल है, मस्जिदों का यही हाल है, اور اسی حد تک کہ پھر حکومت کے عہدوں کا بھی یہی حال ہو جاتا ہے. اسی لیے اللہ تبارک و تعالیٰ نے ایک طریقہ یہ اختیار فرمایا کہ ہر آدمی وہ پکا پہلے عابد بن جائے, عبادت گزار بنے, بندگی کرنے والا بنے. اس لیے فرمایا حافظوا علی الصلوات والصلاۃ الوسطی وقوموا للہ قانتین, اللہ پاک کے لیے انتہائی عاجزی کے ساتھ کھڑے ہونے والے بنو, سکون یکسوئی کے ساتھ. اور فإن خفتم, اگر تم خوف کے اندر ہو, اطمینان کے اندر نہ ہو, تو خوف کی حالت میں جس طرح عبادت کرنے کی تمہیں ہدایت کی گئی ہے ویسی کرنا, پھر جب اطمینان کی حالت میں آ جاؤ تو اطمینان کی حالت میں عبادت کرنے کی جو تمہیں ہدایت کی گئی ہے تم ویسی کرنا. بالکل شروع میں جو پڑھا گیا تھا آج اس کا یہ حصہ ہے جو بیان کیا گیا ہے. اب تعالی شانہ ہم سب کو عمل کی توفیق عطا فرمائے.